रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। नवनियुक्त तीन मन्त्रीद्वारा पदभार ग्रहण। तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने अर्थमन्त्री रामेश्वर खनालको निर्णय। जेएनजी आन्दोलनमा क्षति पुगेका सम्पूर्ण संरचना हामी आफै बनाउँछौ अभियान मार्फत पुनर्निर्माण गर्ने शहरी विकास मन्त्री कुलमान घिसिङको प्रतिबद्धता। चालू आर्थिक वर्षको पहिलो महिनामा निर्यातमा 95.7% वृद्धि। र इजरायलद्वारा कतारमा भएको आक्रमणबारे छलफल गर्न दुहामा अरब इस्लामिक शिखर सम्मेलन जारी। अब समाचार विस्तारमा। सरकारले यही भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। नवगठित मन्त्री परिषदको आज बसेको बैठकले शहादत प्राप्त गर्नेलाई राष्ट्रिय सम्मान सहित राष्ट्रिय झण्डा ओढ़ाउने र अन्त्येष्टि गर्ने निर्णय गरेको गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिनुभयो। यसै गरी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तिको सम्मानमा आगामी असोज 1 गते शोक दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय भएको छ। सरकारले शहीदका परिवारलाई क्षतिपूर्ति बाफत नियमित दिँदै आएको 10 लाख र अन्य खर्च बाफत थप 5 लाख गरी 15 लाख सहयोग गर्ने निर्णय गरेको गृहमन्त्री अर्यालले बताउनुभयो। उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई उपलब्ध गराउने र सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित परिवारलाई प्रदान गरिनेछ। बैठकले घाइतेको निशुल्क उपचार, सब सम्बन्धित स्थानमा लैजानु परेमा निशुल्क व्यवस्था र दाह संस्कारमा सघाउने निर्णय गरेको छ। बैठकले आन्दोलनका क्रममा भएको जनधनको क्षति र ज्यादतीको छानबिन गर्न पूर्व न्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय जाँच बुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो। यसै गरी शहादत प्राप्त गर्ने शहीदको स्मरणमा जेएनजी जागरण स्मारक पार्क निर्माण गर्ने निर्णय गरेको छ। बैठकले अघिल्लो मन्त्री परिषद बैठकमा पेश भएका तर निर्णय नभएका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय समेत गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो। तीन नवनियुक्त मन्त्रीहरूले आज पदभार ग्रहण गर्नुभएको छ। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पूर्व तयारी नभएका र टुक्री आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो। अर्थमन्त्री खनालले युवाको माग र निर्वाचन प्रमुख प्राथमिकता भएकोले पूर्व तयारी नरहेका आयोजनाहरूको काम अगाडि नबढ़ाउने, तयारी नभएका टुक्री आयोजना खारेज गरी फजुल खर्च मूल्याङ्कन गरेर काम अगाडि बढ़ाउने बताउनुभयो। मन्त्री खनालले आफूहरूले आयोग मार्फत दिएका सुझाव कार्यान्वयन गर्न समेत तत्पर रहेको पनि बताउनुभयो। त्यसै गरी नवनियुक्त शहरी विकास, भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको बकेउता रकम उठाउने निर्णयमा पहिलो हस्ताक्षर गर्नुभएको छ। नवनियुक्त मन्त्री घिसिङले मन्त्रालयमा आज पदभार ग्रहण गर्नुहुँदै हाम्रो सार्वजनिक संरचना हामी आफै बनाउँछौं भन्ने अभियान सञ्चालन गरी जेएनजी आन्दोलनमा क्षति पुगेका सम्पूर्ण संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो। मन्त्री घिसिङले जेएनजी आन्दोलनको मुख्य माग भ्रष्टाचार नियन्त्रण भएकाले कुनै पनि ठाउँमा अनियमितता गरेको देखिएमा कड़ा कार्यवाही गरिने बताउनुभयो। यसै गरी नवनियुक्त गृहमन्त्री ओम प्रकाश अर्यालले सिंहदरबार स्थित गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै सरकारले जेएनजी आन्दोलनमा मारिएकाहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाउने र शोक दिवस मनाउने लगायतका तीनवटा निर्णयमा हस्ताक्षर गर्नुभयो। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओम प्रकाश अर्याललाई शपथ गराउनु भएको हो। राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा उहाँहरूलाई हिजो मन्त्रीमा नियुक्त गर्नुभएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार
विज्ञापनपछि अब बाँकी समाचार. नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई 10 लाखका दरले सहयोग उपलब्ध गराइने भएको छ. प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी मृतक परिवारलाई 10 लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो. उहाँले आजै जारी गरेको सूचनामा भदौ 23 र 24 गते आन्दोलनका क्रममा कर्तव्य पालनको सिलसिलामा मृत्युवरण गरेका र प्रहरीका परिवारजनलाई प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रति परिवार जनै 10 लाख रूपियाँ उपलब्ध गराउने निर्णय भएको जनाएको छ. संघीय संसद सचिवालयले संघीय संसद भवन नयाँ वानेश्वरबाट लुटपाट गरी लगिएका भौतिक तथा विद्युतीय उपकरण लगायतका सामग्री फिर्ता गर्न सूचना जारी गरेको छ. सामान लगेको भिडियो भएमा उपलब्ध गराई सहयोग गरिदिन पनि संघीय संसद सचिवालयले आग्रह गरेको छ. निर्वाचन आयोगले रूपन्देही निर्वाचन क्षेत्र नम्बर 3 को प्रतिनिधि सभा सदस्य उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरेको छ. राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधि सभाको विघटन गरी आगामी फागुन 21 गतेका लागि नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकिएसँगै उपनिर्वाचन रद्द गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो. प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 को दफा 68 बमोजिम आगामी कार्तिक 17 देखि गते सोमबार रूपन्देही क्षेत्र नम्बर 3 मा उपनिर्वाचनको मिति तोकिएको थियो. अब अन्तर्राष्ट्रिय समाचार. कतारले आज आफ्नो राजधानीमा भएको इजरायली आक्रमणबारे छलफल गर्न अरब राष्ट्रहरूको सम्मेलन दुहामा आयोजना गरेको छ. प्यालेस्टाइनलाई समर्थन गरेको भन्दै इजरायलले गत हप्ता दुहामा आक्रमण गरेको थियो. हमास नेतृत्वलाई लक्षित गरेको भन्दै कतारले अरबका मुस्लिम राष्ट्रहरूको आकस्मिक बैठक बोलाएको हो. कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले अन्तर्राष्ट्रिय समुदायलाई दोहोरो मापदण्ड प्रयोग गर्न बन्द गर्न र इजरायललाई उसको अपराधका लागि सजाय दिन आग्रह गर्नुभएको छ. दुहामा इजरायलले हमासका नेताहरूमाथि हवाई आक्रमण गरेपछि कतारले आयोजना गरेको अरब र इस्लामिक नेताहरूको आपतकालीन शिखर सम्मेलनको पूर्व सन्ध्यामा आयोजित तयारी बैठकमा उहाँले इजरायललाई दोहोरो मापदण्ड नअपनाउन आग्रह गर्नुभएको हो. प्रधानमन्त्री थानीले इजरायलले विनाशको भूमरीमा परेका कतारको छिमेकी प्यालेस्टिनी जनतालाई उनीहरूको भूमिबाट निष्कासन गर्ने चाहना पूरा गर्न चेतावनी दिनुभयो. अब आर्थिक समाचार भुवन आचार्यबाट.
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
चालू आर्थिक वर्ष 2082-83 को पहिलो महिना साउनमा कुल वस्तु निर्यात 95.7% वृद्धि भई 23,93,00,000,00,000 बराबर पुगेको छ. नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको साउन महिनाको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात 9.6% कमी भएको थियो. गन्तव्यका आधारमा भारततर्फको निर्यात 156.7% वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात कर्मश 65.2% र 1.4% घटेको छ. वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैंची, जुटका सामान लगायतका वस्तुको निर्यात बढ़ेको छ भने उनी गलैंचा, पिना, चिया लगायतका वस्तुको निर्यात घटेको छ. दशैं तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारदेखि सहुलियत पसल शुरू गरेको छ. लिमिटेडले शुरू गरेको सहुलियत पसलमा प्रति केजी 5, 7 र 10 रूपियाँसम्म छूट दिएको सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो. सहुलियत पसलमा दाल, चामल, चिनी, गहुँका सामग्रीमा प्रति केजी 5 रूपियाँ छूट दिइएको छ. त्यसै गरी तेल, चिउरा, आटा, पिठो, मैदा लगायतका सामग्रीमा प्रति लिटर र प्रति केजी 7 रूपियाँ छूटको व्यवस्था रहेको छ. चियापत्ती, जीरा, धनियाँ, रैथाने खाद्य वस्तु लगायतका सामग्रीमा प्रति केजी 10 रूपियाँ छूटको व्यवस्था गरिएको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो. सहुलियत पसलहरू आगामी छठसम्म सञ्चालन हुनेछन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य सामग्रीको अभाव नरहेको स्पष्ट पारेको छ. मन्त्रालयले निजी क्षेत्रका छाता संघ संगठन, उद्योग वाणिज्य संघ संगठन, महिला उद्यमी प्रेमी महासंघ लगायतका निकायहरूसँगको मन्त्रालयमा भएको छलफलमा यस्तो स्पष्ट पारेको हो। छलफल कार्यक्रममा मुलुकमा उत्पन्न विशेष परिस्थितिबाट समग्र उद्योग वाणिज्य व्यापार तथा आपूर्ति क्षेत्रमा परेको प्रभावका साथै नजिकिँदै गएको चाड पर्वमा गर्नुपर्ने आपूर्ति तथा बजार व्यवस्थापनका सम्बन्धमा छलफल एवं अन्तर्क्रिया भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। छलफलमा बजारमा दैनिक अत्यावश्यक उपभोग्य वस्तु तथा पेट्रोलियम पदार्थको अभाव नरहेकोले माग आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव पर्न नदिन र अत्यधिक वस्तु संचित नगर्न नगराउन सम्पूर्ण उत्पादक पैठारीकर्ता ढुवानीकर्ता व्यवसायहरूलाई आग्रह गर्ने निर्णय भएको छ। यस सम्बन्धमा आम उपभोक्तालाई अनुरोध गर्ने तथा नियमित बजार अनुगमनका क्रममा उपभोक्ता अधिकारको हनन तथा आपूर्ति श्रृंखलामा कुनै किसिमको अवरोध हुने गरी कार्य भएको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने प्रतिबद्धता छलफलको क्रममा व्यक्त गरिएको छ। बन्दीपुर केबल कारले हालै निष्कासन गरेको आईपीओ सोमबार बाँडफाँड गरेको छ। भदौ 11 देखि 15 गतेसम्म आईपीओमा सर्वसाधारणका लागि आवेदन खुलाइएको थियो। बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट ब्याङ्कले शेयरको बाँडफाँड गरेको जनाएको छ। 4,34,108 जनाले शेयर प्राप्त गरेका छन्। आईपीओमा 24,22,177 जनाले आवेदन दिएका थिए।
अब खेल समाचार अजय बमबाट।
आगामी वर्ष नेपालमा हुने आईसीसी महिला टी20 विश्वकप ग्लोबल छनौटमा सहभागी हुने सबै टोलीको टुंगो लागेको छ। सोमबार सम्पन्न इस्ट एसिया पेसिफिक छनौटको च्याम्पियनशीप बन्दै पपुवा न्युगिनीले अन्तिम स्थान सुनिश्चित गरेको हो। अब ग्लोबल छनौटमा नेपाल आयोजक आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, थाइल्याण्ड, अमेरिका, जिम्बाब्वे, बंगलादेश, नामिबिया र पपुवा न्युगिनी गरी 10 टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपाल र थाइल्याण्ड एसिया, नेदरल्याण्ड र स्कटल्याण्ड युरोप, जिम्बाब्वे र नामिबिया अफ्रिका, अमेरिकाले अमेरिकी क्षेत्रको छनौट पार गरेर ग्लोबल छनौट पुगेका हुन्। यसै गरी बंगलादेश र आयरल्याण्डले सिधै ग्लोबल छनौट खेल्दैछन्। बंगलादेश र स्कटल्याण्ड गत संस्करणको विश्वकप खेलेका आधारमा सोझै ग्लोबल छनौटमा प्रवेश गरेका हुन्। छनौट आगामी जनवरी 12 देखि फेब्रुअरी 5 सम्म हुनेछ। प्रतियोगिताबाट शीर्ष 4 टोली आगामी वर्ष इङ्ल्याण्ड र वेल्समा हुने महिला टी20 विश्वकपका लागि छानिनेछन्। नेपाल रब्बी संघको आयोजनामा हुन लागेको नेपाल बंगलादेश अन्तर्राष्ट्रिय रब्बी सिरिजको 2रो संस्करण स्थगित भएको छ। सिरिज भदौ 30 र 31 गते त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने तय थियो, तर नेपालमा भएको जेएनजी प्रदर्शन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै सिरिज स्थगित गरिएको आयोजक संघले जनाएको छ। संघले स्थिति सामान्य भएपछि सिरिजको नयाँ मिति तोकिने बताएको छ।
अब मौसम। आगामी 24 घण्टामा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नवनियुक्त 3 मन्त्रीद्वारा पदभार ग्रहण, तयारी नभएका र टुक्री आयोजना कार्यान्वयन नगर्ने अर्थमन्त्री रामेश्वर खनालको निर्णय, जेएनजी आन्दोलनमा क्षति पुगेका सम्पूर्ण संरचना हामी आफै बनाउँछौं अभियान मार्फत पुननिर्माण गर्ने शहरी विकास मन्त्री कुलमान घिसिङको प्रतिबद्धता, चालू आर्थिक वर्षको पहिलो महिनामा निर्यातमा 95.7% वृद्धि र इजरायलद्वारा कतारमा भएको आक्रमणबारे छलफल गर्न दोहामा अरब इस्लामिक शिखर सम्मेलन जारी। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।